असतो मासते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइन www.psp.gov.np मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौ। आजको श्रृंखलामा हामी हिजो सम्पन्न भएको शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह 2026 सम्बन्धी विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्न गइरहेका छौं। यसको लागि हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष लवराज ओली। उहाँ एजुकेशन पेजेसका कार्यकारी निर्देशक समेत हुनुहुन्छ। ओलीजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद मुकुन्द।
हिजो भर्खरै शिक्षाका लागि एउटा अभियान सञ्चालन गर्नुभयो, खास गरेर शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह भनेर यहाँले नामाकरण गर्नुभएको छ, सम्पन्न गर्नुभयो। कस्तो रह्यो?
राम्रै रह्यो। यो चाहिँ हाम्रो वार्षिक कार्यक्रमै हो, विश्वव्यापी कार्यक्रम हो। करिब 150 भन्दा बढी देशहरूमा एकैसाथ यो चाहिँ शिक्षाका विषयमा छलफल गर्ने, शिक्षाका मुद्दाहरूलाई बाहिर ल्याउने र त्यसलाई समाधानको लागि सरकारलाई विभिन्न सुझावहरू सुल्झाउने र नागरिक समाजलाई खबरदारीको लागि उहाँहरूलाई सचेत गर्ने नै यसको मुख्य उद्देश्य रहन्छ। त्यही अन्तर्गत यो चाहिँ सप्ताहव्यापी कार्यक्रम चाहिँ सम्पन्न भएको छ। नेपालमा पनि हामीले सदा चाहिँ विभिन्न कार्यक्रमहरू गर्यौं, सड़क नाटकदेखि लिएर विभिन्न छलफल कार्यक्रमहरू। हिजै मात्रै पनि हामी पार्लियामेन्टको शिक्षा समितिका सदस्यज्यू, माननीय सदस्यज्यूहरूसँग बसेर शिक्षाका शैक्षिक मुद्दाहरूको बारेमा छलफल गर्यौं र उहाँहरूको चाहिँ एउटा प्रतिबद्धता र ध्यानाकर्षण गरायौं। सबै पार्टीको हुनुहुन्थ्यो र यसै गरी प्रदेशमा र जिल्ला स्तरमा पनि, पालिका स्तरमा पनि, पालिका लेभलमा चाहिँ शैक्षिक मुद्दाहरूको बारेमा त्यहाँको कार्यपरिमाणले गाउँपालिका, नगरपालिकाको कार्यपालिकासँग बसेर छलफल जस्ता कुराहरू र सिभिल सोसाइटीहरू बीचमा छलफल जस्ता कार्यक्रमहरू गरेर सम्पन्न भएको छ।
यहाँहरू वर्ष नै यसरी विभिन्न नाराहरू बनाएर यो सप्ताह मनाउँदै हुनुहुन्छ, होइन? उपलब्धि के भयो भन्ने कुराहरू पनि आउन सक्छन् कि प्रगति भएको छ या दिवस अथवा यस्ता सप्ताह मनाउनको लागि मात्र मनाइदिन्छ?
डेफिनेटली यो मनाउनु,
यो यहाँको कुरा मात्र होइन, सबै ठाउँको कुरा, सबै क्षेत्रको कुरा उड्ने गरेको छ।
हो, सही कुरा हो।
मनाउनको लागि मनाउने या उपलब्धि भयो भन्ने कुरा हो।
हजुर, एक्ज्याक्टली। यो चाहिँ कस्तो रहेछ भन्दाखेरि यो शिक्षाका लागि राष्ट्रिय अभियान अथवा नेपालमा सिभिल सोसाइटीले मात्रै सुधार गरेर मात्रै शिक्षा चाहिँ सुधार हुन सक्ने रहेन रहेछ। त्यही भएर चाहिँ हामीले चाहिँ राज्यसँग मिलेर राज्यकै कार्यक्रमहरूमा हैसियमा स्टे गरिरहेका छौँ। जस्तो कि उदाहरणको लागि हामीले भर्ना अभियान भनेर हामीले कुनै ताका यही विश्वव्यापी कार्य सप्ताहकै दौरानमा वेलकम टू स्कूल भनेर हामीले सुरु गर्यौं। पछि त्यो राष्ट्रव्यापी कार्यक्रम भयो, नेपाल सरकारले अन गर्यो र अहिलेसम्म पनि भर्ना अभियानका रूपमा चलिरहेको छ। यसले धेरै बालबालिकालाई विद्यालयमा एक्सेस दियो। डेफिनेटली हाम्रा प्रयास र सँगसँगै हामीले सरकारलाई यी कुराहरू गर्नुपर्छ भनेका आधारमा धेरै चेन्ज भएको छ। जस्तो हामी अहिले आउट अफ स्कूल चिल्ड्रेनको चाहिँ संख्या धेरै कम भइसकेको छ र विद्यालयमा वञ्चित, विद्यालय शिक्षाबाट वञ्चित बालबालिकाहरूको संख्या न्यून हुँदै गइरहेको छ। यो चाहिँ ठूलो उपलब्धि नै हो। त्यसै गरी जेन्डरको एस्पेक्टबाट छात्राहरूको शिक्षाको अवस्था कमजोर थियो, अहिले छात्राहरू पनि इक्वल्ली चाहिँ स्कूल एजुकेशनमा समावेश भएका छन्। यतिसम्म कि एसएलसी दिनेमा पनि लगभग बराबर हाराहारीमा चाहिँ हाम्रो छात्राहरू चाहिँ आइसक्नु भएको छ। यसलाई राम्रै उपलब्धि मान्नुपर्छ। यो चाहिँ हाम्रो एक्सेस पहुँचको हिसाबले राम्रो उपलब्धि भएको छ। यसमा चाहिँ सिभिल सोसाइटी अर्गनाइजेसनको पनि योगदान छ र नेपाल सरकारको लिडरसिप छ। तर अझै हामीले धेरै पाटोहरूमा काम गर्न बाँकी छ, जस्तो कि गुणात्मक पक्ष। यो गुणात्मक पक्ष जोडिने बित्तिकै लगानी पनि जोडिँदो रहेछ र व्यवस्थापन जोडिँदो रहेछ। यो दुईटा कुरामा अब सुधार गर्नुपर्छ है भनेर अहिलेको हाम्रो अभियानको थिम पनि त्यता गएको थियो। यसमा लगानी बढाउँ शिक्षामा अब, किनभने हामीले जुन बालबालिकालाई विद्यालय शिक्षामा छैनन्, बाहिर छन्, आओ हामी स्कूल दिन्छौं भनेकोलाई बोलायौं, स्कूल पनि दियौं, तर त्यो स्कूल उसको लागि के एउटा राम्रो वातावरण पायो त? स्कूल भनेर भन्न मिल्ने गरेको जुन नेपाल सरकारले तोकेको छ इनाबिलिङ, टर्मिनेटिङ कन्डिसन भन्छ, न्यूनतम आधारभूत कुराहरू भनेर विद्यालयलाई तोकिएको छ, यी कुराहरू विद्यालयमा हुनुपर्छ भनेर, ती कुराहरू पूरा छन् त, पूरा छैनन् भने अब पूरा गरौं र बालबालिकालाई गुणात्मक शिक्षा दिउ भन्ने तर्फ नै अबको अभियान यसरी जाँदैछ। एउटा सफलतालाई टेक्दै अर्को सफलतातिर जानुपर्ने भएकोले गर्दा त्यही अनुसार यो अभियान चलिरहेछ र हामी सरकारसँग पनि त्यही तरिकाले जुटिरहेछौं।
यहाँहरू विश्वव्यापी अभियानको रूपमा अप्रेल 20-27 मनाउनुभयो, जुन हिजो सम्पन्न भयो, यो विश्वव्यापी अभियान थियो। नेपालको परिवेश अनुसार नेपाली जुन विद्यार्थीहरू छन् अथवा यहाँका विद्यालयहरू छन् त्यहाँको परिवेश छ, त्यो परिवेश सुहाउँदो अभियान पनि सञ्चालन गर्नुपर्ने आवश्यकता देख्नु भएको छ कि?
एकदमै राम्रो कुरा उठाउनुभयो। यो नेपालमा अब शैक्षिक क्रान्तिको जरूरी छ। हामीले धेरै राजनीतिक क्रान्तिहरू गर्यौं, धेरै अरू मुभमेन्टहरू गर्यौं, पोलिटिकल चाहिँ रूपमा धेरै चेन्जेसहरू ल्यायौं, तर शैक्षिक क्षेत्रमा चाहिँ क्रान्तिकारी तरिकाले परिवर्तनको चाहिँ ढोका अझै खुलिसकेको छैन कि भन्ने हाम्रो ठम्याइ छ। किनभने हाम्रा बालबालिकाले कुन स्तरको शिक्षा पाइरहेका छन् र उनीहरू कुन वातावरणमा शिक्षा पाइरहेका छौं भनेर हामीले एकचोटि अडिट गर्न जरूरी छ। हामीले फाइनेन्सियल अडिट त गर्छौं, तर एकाडेमिक अडिट हाम्रो एउटा स्कूलको अडिट गरेका छैनौं कि त्यहाँ मिनिमम कुराहरू हुनुपर्ने कुराहरू के हुन् र के कुराहरू भए भनेर हामीले हेर्ने गरेका छैन। फर एक्जाम्पल, हामीले शौचालय दियौं तर पानी दिएनौ, पानी बेगरको शौचालय हामी कल्पना गर्न सक्छौं र सक्दैनौ नि। तर अहिले हामी यही स्टुडियोबाट निक्लेर 10 विद्यालयमा गयौं भने म ग्यारेन्टीका साथ भन्छु 5 विद्यालयमा पानी पाइँदैन। त्यहाँका बालबालिकाले कसरी चाहिँ आफ्नो दैनिकी चलाइरहेका हुन्छन् विद्यालयभित्र? खाने पानी नपाएको विद्यालयहरू पनि छन् अहिले पनि हामीसँग विषयगत शिक्षक नपाएको विद्यालयहरू छन्, जसमा चाहिँ सामाजिक पढाउनेले नेपाली पढाइराख्नु भएको छ, म्याथ पढाउनेले उता सोसियल सामाजिक पढाइराख्नु भएको छ, शिक्षकले पढाउन नसक्ने भने होइन, तर स्पेसलाइज टिचर पाउने जुन अधिकार छ नि बालबालिकाको, त्यो त उनीहरूले पाइरहेको छैन नि त। त्यसैले गर्दा हाम्रो सामुदायिक विद्यालयको गुणात्मक पक्ष कमजोर भएको हो नि त। हो, यतातिर चाहिँ अब हामीले दिल खोलेर सुधारलाई अगाडि बढाउनु छ। त्यो गर्नको लागि के चाहिन्छ भन्दा पहिले आफ्नो असेसमेन्ट गर्नु पर्यो, हामी कुन अवस्थामा रहेछौं भनेर एकचोटि हेर्नु पर्यो, म्यापिङ गर्नु पर्यो। विद्यालयले दिएको र फ्ल्यास रिपोर्टमा भरेको तथ्याङ्कले मात्रै हाम्रो विद्यालयको वास्तविकता उजागर गर्दैन, त्यो एउटा न्यूमेरिकल कुरा मात्रै।
मैले यही जोड्न खोजेको, यहाँहरूका अभियान त्यतातिर किन लक्षित हुँदैनन्?
मजाले लक्षित छन्। त्यही भएर त हामीले नेपाल सरकारलाई 15-20% लगानी गरौं भनेर अभियान चलाएको त्यही कारण हो। किनभने लगानी बेगर विद्यालयमा गुणात्मक पक्ष हामी कल्पना गर्न सक्दैनौ है। कुनै बेला थियो ऋषि मुनिले चाहिँ एक पेट खाएर आफ्नो जीवन चाहिँ विद्यार्थीमाथि समर्पण गरेर चाहिँ शिष्यहरू चाहिँ बढाउनुहुन्थ्यो, उहाँहरूको शिक्षा दिनुहुन्थ्यो, तर अहिले हामी 21 शताब्दीमा छौं नि त। हाम्रा बालबालिकाले जन्मेर अलिकति चेतना आउने बित्तिकै उनीहरू त ग्लोबलाइज भइसकेका छन् नि, उनीहरूले अरू विद्यालय अरू विश्वको हेरिसकेका छन् नि त। त्यही कुरा अब यहाँ रिक्वायरमेन्ट भइसक्यो नि त। त्यसले गर्दा अब आदर्शवादी तरिकाले शिक्षा चल्दैन नि, प्र्याक्टिकल हुनु पर्यो। एउटा स्टुडेन्टलाई स्कूलमा आउँदा उसले कुन इन्भाइरोमेन्ट पाउँछ, के फेसिलिटिज पाउँछ भन्ने कुराले अबको गुणात्मक पक्षलाई चाहिँ जोड्न थालिसक्यो, त्यो पहिचान दिन थालिसक्यो। त्यसले गर्दाखेरि अब हामी आदर्शवादी कुराबाट अलिकति माथि उठेर यथार्थवादी भएर विद्यालयमा हाम्रा आवश्यकता के हुन् र ती आवश्यकता हामीले परिपूर्ति गरेका छौं कि छैनौं भन्ने कुरा त हामीले एकचोटि हेर्नुपर्ने अवस्थामा आयो। र हेर्दै गर्दा हामीले गरेको अध्ययनले पनि के भन्छ भने अझै पनि हाम्रा विद्यालयहरू गुणात्मक रूपमा कमजोर छन् र त्यसमा व्यवस्थापकीय पक्ष कमजोर छ, यसलाई सुधार गर्नुपर्छ र त्यो सुधार गर्नको लागि लगानी चाहिँ हामीले बढाउनै पर्छ।
सबै कुरा लगानीका कुराहरू मात्र होइनन्, केही कुराहरू चाहिँ समुदायका कुराहरू, विद्यालय व्यवस्थापनका कुराहरू योसँग पनि जोडिएर आएका हुन्छन्। त्यहाँबाट पनि केही सुधार त गर्न सकिन्छ नि?
सकिन्छ, तर त्यो चाहिँ कस्तो हुन्छ भने 100 विद्यालयमा 5 विद्यालयमा सकिन्छ। त्यो 5 विद्यालय जुन विद्यालयमा त्यो क्षेत्रका कम्युनिटीका पिपलहरू सचेत छन्, शिक्षित छन्, लगानी गर्न सहयोग गर्न सक्षम छन्, त्यहाँ मात्रै सकिन्छ। तर त्यो मात्रै त हाम्रो विद्यालय शिक्षा होइन नि त। हाम्रा बालबालिका त जुनसुकै भूगोलमा बस्ने पनि त हाम्रा बालबालिका हुन् नि त। मुसर बस्तीका बालबालिका हाम्रा बालबालिका होइनन्। त्यहाँको मुसर बस्तीको समुदायले हजुरले भने जस्तो कन्ट्रिब्युसन एउटा स्कूललाई दिन सक्छ त? सक्दैन नि। र एकचोटि देला तर सधैँ दिँदैन नि। हामी सहयोग भन्ने कुरा, दान भन्ने कुरा चाहिँ एकचोटि हुन्छ, त्यो कन्टिन्युस हुँदैन। तर एजुकेसन सिस्टमले के डिमान्ड गर्छ भने कन्टिन्युस लगानी र कन्टिन्युस करेन्ट त्यो चालु खर्चको त डिमान्ड गर्छ नि त। त्यो चालु खर्च त हामीले व्यवस्थापन गर्नु पर्यो, पुँजीगत खर्च त्यहाँ व्यवस्थापन गर्नु पर्यो, अनि मात्रै नै एउटा विद्यालय चल्छ। एउटा घाँस कटाएर शिक्षा अगाडि बढाउनु भनेको चाहिँ हाम्रो आइडियल सोच हो, ठिक हो, हाम्रो समाज त्यतातिर पनि छ, तर अब त्यसले मात्रै चल्दैन। अब चाहिँ हामीले राज्यले नै एउटा मिनिमम लगानी गर्नुपर्छ, बरु समुदायको चाहिँ त्यसमा व्यवस्थापनमा उहाँहरूको चाहिँ हामीले चाहिँ सहभागिता खोज्नुपर्छ, त्यतातिर जानुपर्ने अवस्था आइसकेको छ। किनभने हामीले प्राइभेट स्कूलमा के खोज्यौं त भन्दा त्यहाँनिर चाहिँ एक्सिलेन्सी खोज्यौं नि त, म्यानेजमेन्टको एक्सिलेन्सी खोज्यौं, त्यहाँ पंक्चुअलिटीको कुराहरू हेर्यौं, केही कुरामा कमी हुने बित्तिकै हामीले चाहिँ त्यहाँ कम्प्लेन गर्ने र त्यसलाई सुधार गर्ने खोज्यौं। अब त्यो कुरा अब हाम्रो नागरिकहरूले हाम्रो सामुदायिक विद्यालयमा पनि खोजिसक्नुभयो भनेपछि त अब त्यहाँ त लगानी र त्यहाँ व्यवस्थापन राम्रो चाहियो।
यहाँले भने जस्तै यी कुराहरू एउटा ग्रामीण क्षेत्र चाहिँ हाम्रो जहाँ चाहिँ समुदाय नै अलिकति पछाडि परेको छ, ती कुराहरू हुन सक्छन्। जहाँ सम्पन्न नागरिकहरू छन्, जहाँ बुझेका अभिभावकहरू छन्, त्यहाँको पनि सामुदायिक विद्यालयको अवस्था त्यही छ, किन सुध्रिन सकेको छैन?
हो, अब यसैमा पनि कुरा छ, तपाईँ आफ्नो समय श्रमलाई चाहिँ योगदानमा मात्रै गर्नुहुन्छ र पहिले विद्यालय सुधार गरौं अनि मेरा बालबालिका पठाउँ भन्ने गर्नुहुन्छ कि पहिले नै व्यवस्थित भएको ठाउँ खोज्नुहुन्छ? यही माइन्डसेटले गर्दाखेरि नै हामीले शिक्षामा व्यवस्थित लगानी राज्यले गर्नुपर्छ भनेको हो। किनभने अभिभावकले त्यो विद्यालय कमजोर छ, मेरो बालबालिका त्यहाँ लानु छ, म त्यहाँ गएर सुधार गर्छु, म व्यवस्थापनमा जान्छु अनि त्यहाँ सुध्रिसकेपछि म बच्चालाई लिएर जान्छु भनेर सोच्दैन। उसलाई त अहिले रेडिमेड राम्रो चाहियो, रेडिमेड राम्रो भनेको त्यही भएर हामीलाई अल्टरनेटिभको रूपमा प्राइभेट एजुकेसन यसरी मसरुमिङ भएको हो नि त। त्यहाँ रेडिमेड राम्रो दियो, अलिकति लगानी गर्दा पुग्यो, त्यसकारण त्यतातिर गए हो। यसै कारणले गर्दा हामीले के भनेको हो भने शिक्षा भनेको राज्यको दायित्व हो, हाम्रो नागरिकहरूको सिभिल सोसाइटी अथवा अभिभावकहरूको संलग्नता भनेको व्यवस्थापकीय हिसाबले हो, त्यसले गर्दा मिनिमम वातावरण बनाउनलाई राज्यले सबै कुरा पुर्याउनै पर्छ। त्यो राज्यको दायित्वभित्रको कुरा हो र बालबालिकाको नैसर्गिक अधिकारभित्रको कुरा हो कि एउटा राम्रो विद्यालय शिक्षा प्राप्त गर्ने र एउटा राम्रो वातावरण पाउने उनीहरूको अधिकार हो। त्यसले गर्दा हामीले सबै क्षेत्रमा इक्वल्ली, जुनसुकै पछाडि परेको होस् या सुगम क्षेत्रमा होस्, एउटै स्तरको शिक्षा व्यवस्थापन गर्नको लागि चाहिँ एकै खालको चाहिँ लगानी अथवा त्यो आवश्यकता अनुसारको लगानी गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो हाम्रो।
यहाँले के मेरो अगाडि शैक्षिक अडिटका कुरा गर्नुभएको थियो, अहिले पनि हाम्रो समुदायमा हाम्रो समाजमा नतिजा हेरेर चाहिँ त्यो विद्यालयको मूल्याङ्कन गर्ने गरिन्छ, शिक्षाको मूल्याङ्कन गर्ने गरिन्छ, कति बुझाइन्छ?
एकदमै क्वेसन गर्नुपर्ने कुरै यही हो। हामी मार्कसिट हेरेर मात्रै अहिले हामीले चाहिँ यो विद्यालय राम्रो अथवा यसले यहाँ राम्रो पढाइ भयो अथवा यो विद्यार्थी राम्रो भनिरहेछौं, त्यो होइन। त्यो मात्रै होइन, त्यो पनि एउटा आधार हो, उसको शैक्षिक क्षेत्रमा उसले कति प्रगति गर्यो, लेख्ने पढ्ने बुझ्ने क्षमता एउटा करिकुलमले डिजाइन गरेको कुरामा कति गरो भन्ने कुरा हो। तर त्योदेखि बाहेक तपाईँ सम्झिनुहोस् त, त्योदेखि बाहेक कति क्षेत्र छन्, उसको स्वास्थ्य कस्तो छ, त्यहाँनिर उसले कस्तो इन्भाइरोमेन्ट पाएको छ, खेलकुदमा उसको गतिविधि के छ, उसले कसरी त्यो आफूलाई चाहिँ शारीरिक रूपमा फिट राखेको छ, उसको बौद्धिकता कस्तो छ, उसले एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा के केमा गर्छ, उसको डान्स, अरू भनौँ न यावत कुराहरू छन् जुन कुरा चाहिँ बालबालिकाको चौतर्फी विकाससँग जोडिएका कुराहरू छन्। त्यो कुरालाई पनि हामीले चाहिँ अडिटमा ल्याउनु पर्यो, एकाडेमिक अडिटमै त्यो कुराहरू पनि एउटा बालबालिकालाई एउटा लेभलबाट अर्को लेभलमा जाँदा उसको उमेर समूह अनुसार उसले चाहिँ प्राप्त गर्नुपर्ने शिक्षा र उसको वृद्धि विकास भयो कि भएन भनेर हामीले हेर्नुपर्ने बेला आइसकेको छ। किनभने तपाईँको सात कक्षा पास गरेको बच्चालाई चाहिँ एउटा मिनिमम उसले चाहिँ भनौँ न स्टेजमा गएर बोल्न सक्ने हामीले चाहिँ बनायौं कि बनाएनौं, होइन? हो, अब यस्तै गरी उसको खेलकुदमा उसले मिनिमम खेल्नुपर्ने कुराहरू, कुद्नुपर्ने कुराहरू उसले पूरा गर्यो कि गरेन? त्यस्तै गरी हामीले चाहिँ उसको अतिरिक्त उसले खोज गर्नुपर्ने, अनुसन्धान गर्नुपर्ने, उसले क्रिएसन गर्नुपर्ने कुराहरू उसले गर्यो कि गरेन? यस्ता कुराहरूमा हामीले कहिले पनि ध्यान दिएनौ। त्यसकारणले पनि हामीले राज्यलाई भनिरहेछौं, यस्तो कुरा गर्नको लागि पनि ह्युमन रिसोर्स चाहिन्छ, अरू मेटेरियलहरू चाहिन्छ, इन्भाइरोमेन्ट चाहिन्छ, त्यसले गर्दा शिक्षामा लगानी बढाउनै पर्छ।
यहाँले बाहिर बस्दाखेरि कुरा गर्दै हुनुहुन्थ्यो शिक्षाको व्यवस्थापनका कुराहरू, शिक्षाको अझै भन्यो भने सामुदायिक विद्यालयको अवस्थाका कुराहरू गर्दै हुनुहुन्थ्यो। यसमा कानुनी अथवा ऐन नियमको जटिलता हो या हाम्रो चाहिँ समाजको अलिकति पछौटे पर्ने कारणले गर्दा समस्या देखिएका हुन्? किनभने व्यवस्था विद्यालय व्यवस्थापन समितिका कुरा पनि हाम्रो चाहिँ गरिएको छ त्यो होइन, शिक्षा नीतिमै चाहिँ यो कुराहरू, त्यसपछि अभिभावकको कुराहरू पनि गरिएको छ, हरेक कुराहरू छ, स्थानीय तहले हेर्ने कुराहरू पनि गरिएका छन्, सबैको संलग्न छ, तर पनि पछाडि परिएको छ, किन होला?
होइन, म सबैको संलग्नता छ भन्दिनँ। किन भन्दिनँ भनेदेखि अहिले अहिलेको हाम्रो व्यस्तता, हाम्रो अभिभावकहरू, अभिभावक कहाँ छन्? खाडीमा छैनन्, युरोपमा छैनन्, उनीहरूका बच्चा यहाँ पढिरहेका छैनन्, हजुरआमा छैन, हजुरआमा हजुरबुवासँग अभिभावक बसिरहेछ। भनेपछि अभिभावकको संलग्नता अथवा यहीँ भएको अभिभावकको पनि, अभिभावकहरू कामकाजी छन्, उनीहरू व्यस्त छन्, त्यसले गर्दा उनीहरूले विद्यालयमा पूरा समय दिन भ्याउँदैनन्, उनीहरूको रोजीरोटीको लागि पनि उनीहरू चाहिँ आफ्नो ध्यान अन्त दिनुपर्ने अवस्था छ। यस्तो अवस्थामा अभिभावक आउलान्, उनीहरूले चाहिँ हामीलाई कन्ट्रिब्युट गर्लान् र उनीहरूबाट हामीले चाहिँ सपोर्ट पाएर विद्यालय अगाडि बढाउँला भनेर सोच्यौं भने हामी फेरि पनि फेल हुन्छौं। त्यसले गर्दाखेरि अहिलेको स्ट्रक्चरमा हेर्नुहोस् त, टिचर छ तो पनि अपुग संख्यामा अथवा विषयगत छैन, एउटा 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 यथार्थता। दोस्रो, हेडमास्टर हुनुहुन्छ, हेडमास्टरलाई के दिएको छ? म्यानेजरियल रोल पनि दिएको छ, टिचिङ लर्निङको पनि रोल दिएको छ, होइन, उसलाई चाहिँ ओभरअल लिड गर्ने रोल पनि दिएको छ, मुख्य भनेको उहाँ हुनुहुन्छ। अर्को को छ सपोर्टमा भन्दाखेरि एउटा व्यवस्थापन समिति छ, त्यो पनि अलमोस्ट पोलिटिसाइज छ, होइन। यति तीनटा संरचना मात्रै त छ नि हाम्रो शिक्षाभित्र, खोइ त स्किलफुल म्यानेजर त्यहाँनेरि। हामीले अहिले ल्याकिङ गरेको भनेको एउटा विद्यालयमा व्यवस्थापकको कमी छ, उसले चाहिँ यी सबैका कुराहरू, विद्यालय शिक्षकलाई चाहिने मेटेरियल कस्तो अवस्थामा छ, विद्यार्थीहरूको अवस्था कस्तो छ, के सुविधाहरूमा छ, आज फ्यान चलेको छैन भने त्यो फ्यान बनाउने जिम्मा कसको? हेडमास्टरलाई भन्दै जानुपर्छ, उहाँ क्लासमा हुनुहुन्छ, अब त्यसपछि आएर उहाँनेरि मिस्त्री खोज्न जानुपर्छ। कार्यालय सहयोगी हामीले विद्यालयमा दिन सकिरहेका छैनौँ, लेखा अधिकृत हामीले दिन सकिरहेका छैनौँ। अनि यस्तो अस्त व्यस्त तरिकाले हामीले के भनिरहेछौँ भने, शिक्षक दिएको छ, विद्यालय भवन दिएको छ, तलब दिएको छ, कि पाठ्य पुस्तक दिएको छ, अब त गुणात्मक हुनु पर्यो भन्छौँ। होइन नि, सानो कुराले पनि गुणात्मक पक्षलाई असर गरेको हुन्छ नि त। त्यसले गर्दा अहिलेको नेपालको शिक्षामा सबैभन्दा ठूलो खडेरी छ भने व्यवस्थापकीय खडेरी छ। हाम्रो रिसोर्सलाई राम्रोसँग युटिलाइज गर्न नसकेको कारणै त्यहाँनिर चाहिँ व्यवस्थापकको कमीले गर्दाखेरि हो। त्यो व्यवस्थापन समिति भनेको त म्यानेजर हो, डिसिजन उसले त म्यानेजरियल डिसिजन गर्ने हो, भन्नाले उसले चाहिँ पोलिसी टाइपको डिसिजन गर्ने हो कि हाम्रो विद्यालयलाई अब यस्तो तरिकाले गरौँ है भनेर भन्ने हो। तर डे टु डे त्यसमा चाहिँ भयो भएन भनेर लाग्ने काममा उनीहरू आउन सक्दैन, व्यवस्थापन समिति त्यति फुर्सदिलो हुँदैन। त्यसले गर्दाखेरि म्यानेजर चाहियो। हामीले प्राइभेट स्कुलमा हेरौँ त कस्तो कस्तो हुन्छ, त्यहाँनिर एकजना एकाडेमिक चाहिँ चिफ अर्कै हुनुहुन्छ, त्यहाँदेखि यतातिर आएर व्यवस्थापक अर्कै हुनुहुन्छ, कोअर्डिनेटर अर्कै हुन्छ, स्पोर्ट्सको कोअर्डिनेटर अर्कै हुन्छ, म्युजिकको कोअर्डिनेटर अर्कै हुन्छ। यति तमाम दिन सक्दैनौँ भने पनि हामीले एटलिस्ट एउटा पालिकामा एउटा स्पोर्ट्सको टिचर, एउटा म्युजिकको टिचर, एउटा चाहिँ तपाईँको चाहिँ अरू एक्स्ट्रा करिकुलरहरूलाई एरेन्ज म्यानेज गरिदिने म्यानेजर, एक दुईजना मात्रै हामीले पालिका स्तरमा दिउँ र त्यसलाई चाहिँ हप्तामा दैनिक रूपमा विद्यालयमा घुमायौँ भने पनि त त्यसले केही न केही त रिजल्ट दिन सक्छ नि। त्यस्तै गरी एउटा विद्यालयमा चाहिँ हामीले एउटा म्यानेजरको पोस्ट चाहिँ क्रिएट गर्नै पर्छ, कि आइदर टिचरलाई चाहिँ अब हामीले एकाडेमिक एक्सिलेन्सीको लिड होइन भनेर उसलाई म्यानेजरियल रोल दिनु पर्यो, होइन भनेदेखि ऊ एकाडेमिक एक्सिलेन्सीको लिड हो, उसले टिचरहरूलाई चाहिँ करिकुलम कन्टेन्ट बनाउनलाई डेलिभर गर्न एक्जामको लागि हेडमास्टर चाहिँ त्यसको जिम्मेवार हुनुहुन्छ भने बाँकी म्यानेजरियल कामको लागि, विकास निर्माणको लागि, अरू पूर्वाधारहरू, अरू अरू सबै एरेन्जमेन्ट गरिदिनको लागि चाहिँ म्यानेजर चाहिँ एउटा चाहियो, भन्नुको त व्यवस्थापक चाहियो। विद्यालयमा चाहिँ अहिलेको हाम्रो विद्यालय शिक्षामा त्यसैको कमीले गर्दा हामी दुरुपयोग, रिसोर्सको दुरुपयोगको कुराहरू पनि सुनिरहेछौँ र प्रपर युटिलाइजेसन नभएको कुराहरू पनि सुनिरहेछौँ।
यहाँले यो भन्दै गर्दाखेरि धेरै सम्पन्न विद्यालयहरू पनि छन्, उहाँहरूसँग पैसा आर्थिक पाटो यहाँले बढी उजागर गर्नुभयो, आर्थिक हिसाबले सम्पन्न भएका विद्यार्थीहरू पनि त माथि उठ्न सकेका छैनन् नि।
हो, आर्थिक रूपमा सम्पन्न हुँदैमा मात्रै पनि हुँदो रहन्छ भन्ने कुरा त अहिले हामीले चर्चा गरेको म्यानेजरियल त्यहाँनिर चाहिँ कमीले गर्दाखेरि पनि हो नि, व्यवस्थापकीय कमीले गर्दा हो नि। त्यसले गर्दाखेरि एउटा विद्यालयले व्यवस्थापकीय पक्षमा चाहिँ बढी ध्यान दिनुपर्ने हुन्छ, शैक्षिक व्यवस्थापनदेखि लिएर अरू पूर्वाधार, भौतिक पूर्वाधारदेखि अरू विद्यालयको व्यवस्थापनमा चाहिँ ध्यान दिन सकेको खण्डमा यदि स्रोत साधन उसँग छ भने उसले राम्रोसँग चाहिँ फड्को मार्न सक्छ। तर अहिले हामी के भनिरहेछौँ भने हाम्रा विद्यालय कमाई गर्ने ठाउँ होइनन् है भनेर हामीले चाहिँ उनीहरूको कमाईका स्रोतहरूलाई पनि त बन्द गर्दै लगिरहेका छौँ नि त। त्यसले गर्दाखेरि चाहिँ यो भनेको के हो भने उनीहरूको अन्त ध्यान नजाओस् भन्ने हो, एकाडेमिकतिर बढी केन्द्रित होस् भन्ने हिसाबले हामीले त्यो कामहरू गरिरहेको हो। त्यसले गर्दाखेरि विद्यालय शिक्षामा व्यवस्थापनमा अलिकति हामीले सुधार गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ, चाहे त्यो सम्पन्न विद्यालय होस् चाहे त्यो सरकारले दिएको अनुदानले मात्रै चलेको विद्यालय होस्, दुइटैमा व्यवस्थापन कमजोर छ, शैक्षिक व्यवस्थापन कमजोर छ, अरू 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 ओभरअल व्यवस्थापन पनि दुइटै कमजोर छ। त्यसले गर्दा हेड टिचरलाई शैक्षिक व्यवस्थापनको लिड बनाएर उसलाई त्यो जिम्मेवारी मात्रै दिउँ, अरू फाइनान्सियलदेखि लिएर अरू सबै व्यवस्थापनको एउटा व्यवस्थापक हामीले राख्न सक्यौं भनेदेखि विद्यालयले डेफिनेटली सुधार गर्नको लागि चाहिँ एउटा स्पेस पाउँछन् जस्तो लाग्छ।
योभन्दा पनि शिक्षकहरूको दक्षता वृद्धिका कुराहरू, व्यावसायिक तालिमका कुराहरू, होइन नयाँ नयाँ प्रविधिहरू आइसकेका छन् शिक्षा क्षेत्रमा, त्योसँग पनि उहाँहरूलाई चाहिँ जोड्न पाए अझै राम्रो हुन्थ्यो कि?
सही कुरा हो। अहिले अहिले
के देखिन्छ? अहिले
एकदमै हजुरले हजुरले भनेको कुरा अहिले विद्यालयमा प्रष्टसँग देखिन्छ। एउटा शिक्षा सेवा आयोग पास गरेर गएको शिक्षक अब उसले तालिम कहिले पाउने हो भन्ने कुरा चाहिँ अनसर्टेन छ, अनि त्यसले गर्दाखेरि उसको चाहिँ अहिलेको डेभलपमेन्टसँग जुन सामिप्यता हुनुपर्ने, जोडाइ हुनुपर्ने हो, त्यो छैन। उनीहरू चाहिँ अब जोडिन सकेका छैनन्। कहाँ पुगिसक्यो? बालबालिकाको एआईले गर्दा बालबालिकाको चाहिँ दिमागी स्तर र उनीहरूको चाहिँ सचेत चेतना लेभल कहाँ पुगिसक्यो? हाम्रो शिक्षकको चाहिँ त्यो अनुसार आफूलाई अपडेट गर्न नसक्दाखेरि तालमेल मिलिरहेको छैन। शिक्षकहरू अपडेट हुने र उनीहरूलाई प्रोफेसनल डेभलपमेन्टमा सहयोग गर्ने मेकानिजम अहिले अलमोस्ट कोल्याप्स छ भने पनि हुन्छ, किनभने हामीले चाहिँ कतिपय तालिमहरू सञ्चालन गरिरहँदा शिक्षकहरू हामी त पहिलोचोटि आएको भन्नुहुन्छ। अब हेर्नु, अहिले अब बालबालिकालाई साइको सोसियल सपोर्ट चाहिन्छ, शिक्षकलाई नै साइको सोसियल सपोर्टको चाहिँ ट्रेनिङ र त्यो के हो कसरी दिने हो भन्ने कुराहरूको चाहिँ नलेज नहुँदा उहाँहरूले कसरी सपोर्ट गर्नुहुन्छ? यो त चुनौतीपूर्ण कुरा हो नि त। त्यसले गर्दाखेरि हरेक एकाडेमिक इयरमा हरेक शिक्षकलाई कुनै न कुनै कुरामा हप्ता 10 दिन हामीले चाहिँ सपोर्ट गर्ने र विदिन त्यो इयर एकाडेमिक इयरभित्र पनि उसलाई उसको कार्यस्थलमै गएर त्यहाँनिर अब्जर्भेसन गरेर त्यहाँनिर उहाँहरूलाई अप्ठ्यारो परेको कुराहरू के छ त्यो पहिचान गरेर सपोर्ट गर्ने हाम्रो मेकानिजम छैन। त्यस कारणले गर्दाखेरि पनि जस्तो आएको छ, जस्तो आफूलाई थाहा छ, त्यही कुराहरू चाहिँ शिक्षकबाट जाने परम्परा छ। त्यसले गर्दाखेरि हाम्रो शिक्षा चाहिँ अलिकति स्तर उन्नति हुनलाई गाह्रो परिरहेको छ।
त्यो मात्र हो या शिक्षा क्षेत्रमा शिक्षकहरूको वृत्ति विकासको कुरा मैले जोडे नि, जुन तहमा शिक्षक भर्ना भएको छ त्यही तहमा रिटायर हुनुपर्ने यो किसिमको पनि संरचना छ नि त अहिले। मेरो यति वर्षमा मेरो बढुवा हुन्छ, मेरो वृत्ति विकास हुन्छ, मैले यति वर्षमा तालिम लिन पाउँछु, होइन यति वर्षमा मैले यो गर्ने प्लान हुन्छ नि त, त्यो क्षेत्रमा देखिन्न, देखिन्छ त यस्तो?
हजुरले भने जस्तो ट्रेनिङहरूको सेड्युल चाहिँ त्यस्तो देखिँदैन, देखिँदैन, तर उनीहरू अब आफूले अर्को तहमा आयो खोल्दाखेरि दिएर फाइट गरेर अगाडि जाने बाटो त स्टिल छँदैछ,
खुल्ला प्रतिस्पर्धा अलग भइहाल्यो, आन्तरिक पनि होला
छँदैछ। त्यही भएर अब शिक्षकहरूको, त्यही भएर हामीले चाहिँ निजामती कर्मचारी सरह हामीलाई सेवा सुविधा चाहिन्छ भनेर शिक्षकहरूले माग गरिराख्नु भएको पक्ष पनि यही नै हो कि उहाँहरूलाई पनि हामी यो लेभलमा पुग्छौं है, यो बेलासम्ममा हाम्रो एकाडेमिकले हामीलाई सपोर्ट गर्छ।
मैले कुरा किन जोडे भने यहाँहरू शिक्षाको लागि राष्ट्रिय अभियान भनेर अभियान सञ्चालन गरिराख्नु भएको छ, यस्ता गुनासाहरू त देखे होला नि।
प्रशस्त शिक्षक सन्तुष्ट हुनुहुन्न, शिक्षक किन सन्तुष्ट हुनुहुन्न? उहाँहरूले वर्किङ स्टेसन राम्रो पाउनु भएको छैन, वर्किङ इन्भाइरोमेन्ट राम्रो पाउनु भएको छैन। उहाँहरूलाई के छ भने हामीले चाहिँ पुअर अथवा चाहिँ विपन्न अथवा चाहिँ पछाडि परेको समुदायको बालबालिकाहरूलाई लिएर अगाडि बढ्नु परेको छ, राम्रा अभिभावक राम्रो बालबालिका छैनन् भन्ने एक खालको त्यो भनौँ न साइकोलोजिकल फ्याक्टरले पनि उहाँहरूलाई गरिरहेछ भने उहाँहरूको आफ्नै पेसाको वृद्धि विकास र सम्मानको कुरामा पनि उहाँहरूलाई अलिकति ठेस पुगिरहेको छ। त्यसले गर्दाखेरि पनि उहाँहरू सन्तुष्ट हुनुहुन्न। एक त लगानीकै कुरा पनि कम भएकोले गर्दा त्यहाँ उहाँहरूले त्यो खालको वातावरण पाउनु भएको छैन।
यी कुराहरू त यहाँले जोड दिनुपर्ने हो नि, अभियानले जोड दियो भने त सहज हुन्थ्यो होला।
एकदमै यो सबै गाठी कुरो गरेर लगानीसँग जोडिन्छ। त्यही भएर अहिलेको नारा भनेकै शिक्षामा 15-20% लगानी गरौं, ताकि एउटा शिक्षकले क्लासमा गएर पढाएर आएर एकछिन अलिकति शान्तसँग बस्ने आफ्नो टेबल पाउनु पर्यो नि। अहिले त को टिचर उठ्नुहुन्छ र कुन सिट खाली हुन्छ र म बसौँ भनेर विद्यालय भएपछि त्यो वर्किङ स्टेसनमा उहाँहरूको मनोबल कस्तो हुन्छ? एउटा टिचरको आफ्नो पनि त एउटा सानो कुर्सी टेबल त हुनुपर्ने होला नि। हो, यसै कारणले गर्दाखेरि पनि हामीले शिक्षामा लगानी बढाउनु पर्यो। एउटा शिक्षकलाई मलाई यति शैक्षिक सामग्री चाहिन्छ भनेर चिटकोमा लेखेर दिँदाखेरि स्कूलले दिँदैन भनेदेखि उहाँहरूले कुन तरिकाले चाहिँ डेलिभर गर्नुहुन्छ क्लासरूम? हो, यसै कारणले पनि शिक्षामा लगानी जरुरी पर्यो। यो त शिक्षाको लगानी भनेको के हो भने शिक्षकमा पनि लगानी हो, बालबालिकामा लगानी हो र समुदायमा पनि लगानी हो नि त यो त। त्यसले गर्दाखेरि यो समग्र पक्षलाई चाहिँ एकचोटि हामीले त्यही भनौँ हामीले एउटा एसेसमेन्ट गर्नु पर्यो र त्यो एसेसमेन्टको आधारमा एउटा विद्यालयको निट कति हो त्यो निटको आधारमा लगानी गर्नु पर्यो किनभने हाम्रोमा चाहिँ ब्ल्याङ्केट एप्रोच भयो के तपाईँकोमा 100 चिल्ड्रेन छन् भने 100 चिल्ड्रेनको टाउको गनेर इन्टु यति भनेर बजेट पठाउने सिस्टम आयो यसले चाहिँ एउटा विद्यालयको आवश्यकतालाई पूर्ता परिपूर्ति गरेन धेरै विद्यार्थी भएको ठाउँमा समहाउ त्यसले पूरा गर्ला तर ठिक्क विद्यार्थी भएको ठाउँमा त्यो विद्यालय विद्यार्थीको टाउको गनेर आएको पैसाले चाहिँ यो अरू अहिले भने जस्तै पक्षमा लगानी गर्नलाई पुगिरहेको छैन त्यसले गर्दा एउटा विद्यालय हुनको लागि चाहिने मिनिमम कुरा के हो र त्यो मिनिमम कुरा पूर्ति गर्नको लागि कति एनुअल बजेट चाहिन्छ र कति 5 इयर्समा चाहिन्छ 10 इयर्समा चाहिन्छ त्यो प्लान गरेर चाहिँ शिक्षामा लगानी गर्ने हो भने हाम्रा विद्यालयहरू एकदमै राम्रो स्तरका विद्यालय बनाउन सक्ने शिक्षकहरूको सामर्थ्यता छ तर त्यसलाई हामीले सदुपयोग र त्यसलाई उपयोग गर्न चाहिँ जान्नु पर्यो र त्यो अनुसार परिचालन गर्नु पर्यो राज्यले पनि आफ्नो व्यवस्थापकीय स्किल देखाउनु पर्ने अहिले बेला आएको छ
हजुर हुन्छ सर हामीलाई समय दिनुभयो खास गरेर शिक्षा क्षेत्रका समस्या चुनौती र यसलाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गरिनुभयो यहाँलाई धन्यवाद
थ्याङ्क यू यहाँलाई पनि समयको लागि
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष लवराज ओलीसँग खास गरेर शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह 2000 सम्बन्धीका साथै अन्य विद्यालय शिक्षाका सवाल उहाँसँग कुराकानी गर्यौं यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पूरा हुन्छ प्राविधिक मित्र रमा वाघेलालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु नमस्ते
शिक्षाको नीति अभ्यास र प्राप्ति
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्य वस्तु सिकाएर प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस